حسین یا حسین، حسین یا حسین، دنیا میں ایک نقطۂ وحدت حسین ہے، ہر طبقۂ بشر کی ضرورت حسین ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق، بسم اللہ الرحمن الرحیم، فلما احس عیسی منہم الکفر قال من انصاری الی اللہ قال حواریون نحن انصار اللہ آمنا باللہ وَاشْهَدْ بِأَنَّا مُسْلِمُونَ۔ صلوات دیجیے محمد آل محمد پر۔ ہمارے بچے نے بہت ماشاءاللہ پیارا کلام پیارے انداز میں پڑھا، لیکن کیونکہ ہم نے کہا ہمارا بچہ تو ایک نصیحت بھی کر رہے ہیں کہ تلفظ وغیرہ بیٹا دکھا لے، کہ اردو کا مسئلہ ہے نا، آپ بھی اہل زبان ہیں، آپ بھی اردو زبان، تو تلفظ کسی کو سنا کے یا کہیں وزن گر رہا ہو تو دکھا لیا کیجیے، سنائی تو آپ اور بہت ہی خوبصورت پڑھیں گے اور بہت اچھا پڑھیں گے۔ پروردگار اور آپ کو ترقی دے، سب پڑھنے والے بچوں کو ترقی دے، لیکن یہ میرا فرض ہے تاکہ اور بھی سن لیں جو پڑھنے والے ہیں۔ جب اردو میں کوئی کلام پڑھا جائے تو اس کا تلفظ اور وزن کا بہت خیال رکھا جاتا ہے، مصروں کے توازن کا بہت خیال رکھا جاتا ہے۔ پروردگار ان سب کی توفیقات میں اضافہ فرمائے، ان سب کی توفیقات کے لیے، صحت و سلامتی کے لیے ایک صلوات بھیجیے محمد آل محمد پر۔ نہیں، اسے بہتر انداز بلند آواز ایک سلوات دیجیے محمد، بس بات ہو رہی ہے راہ خدا میں اللہ کے دین کی مدد کرنے والوں کی، کہ وہ کیسے ہوتے ہیں، کس طرح کے ہوتے ہیں۔ اور چند لوگ ہوتے ہیں، قرآن مجید میں کہاں کہاں مثالیں دیتے چلے جائیں، اور سورہ عصر پڑھیں گے تو پھر وہ ظاہر کے تکراری باتیں ہو جائیں گی، وہاں یہ بات واضح کر دی گئی کہ تمام خسارے میں بھائی ہر زمانے کے لوگ، زمانے کی قسم نہیں، ہر زمانے کے لوگ ہیں بھائی، وہ عصر کا وقت ہو یا زمانہ ہو، جو بھی مانا ہو، اکثریت کیا ہے خسارے میں ہے، سوائے ایمان لانے والوں کے اور جنہوں نے عمل صالح انجام دیا، ایمان کے ساتھ ساتھ عمل صالح کی قید بھی لگا دی گئی، الا الذین آمنوا عمل صالحات، اور صرف یہ بھی نہیں کہ عمل صالح کیا، ایمان لائے نہیں، وتواصوا بالحق وتواصوا بالصبر، ایک دوسرے کو مصیبتوں کے وقت میں حق پر قائم رہنے کی وصیت کرتے رہے اور صبر کی تلقین کرتے رہے۔ بہت مشکل ہوتا ہے مصیبتوں کے مقابلے میں صبر کرنا، بہت مشکل ہوتا ہے۔ دیکھیے میں کسی خاص وجہ سے کہہ رہا ہوں، اتنے دن ہو گئے میں نے اسیروں کے لیے ایک لفظ بھی نہیں کہا، اس کی کوئی وجہ تھی، وہ میرے بھی کچھ احباب قریبی ممکن ہے کہ زندہ میں، تو مجھے خدشہ تھا کہ دعا کرو لوگ سمجھے کہ اپنوں کے لیے دعا کروا رہے ہیں۔ لیکن آج ایسا ہوا کہ واقعی ایک قوم کا ہمارا اسیر گھرانے کا فرد میرے پاس آیا، یوں سمجھے کہ جب میں اسیروں کے لیے بات کر رہا ہوں تو قوم کے اسیروں کی بات کر رہا ہوں، اپنی ذات کی بات نہیں کر رہا، کیونکہ میں نے اس بچے سے وعدہ کیا تھا کہ میں کروں گا، ضرور کروں گا، اپنے لیے نہ کرتا لیکن میں تیرے بھائی کے لیے ضرور دعا بھی کروں گا، اور جو مجھ حقیر فقیر ناچیز سے جہاں تک میرے امکان میں ہے کوشش کرتے رہے آپ کے سامنے ہیں، جو کر سکتے ہیں، حالانکہ کسی قابل تو نہیں۔ لیکن عزیزوں مسئلہ یہی ہوتا ہے کہ ہر کوئی شکایت لے کے آتا ہے کہ قوم کیا کر رہی ہے، یہ شکایت بڑی عجیب شکایت ہے کہ قوم کیا کر رہی ہے۔ اب میں اس کی تفصیل میں کہاں جاؤں، میں بھی تو آپ سے پوچھ سکتا ہوں کہ آپ کیا کر رہے ہیں، آپ تمام احباب کیا کر رہے ہیں، خیر اس کا بڑا پس منظر ہے، بس آپ سے ایک التجا کر رہا ہوں کہ دعا کریں کہ پروردگار عالم بے حق اسیران کربلا جتنے بھی بے گناہ اسیر ہیں جلد از جلد رہا ہو جائیں، عاشور سے پہلے رہا ہو جائیں, ٹھیک ہے, باقی باتیں کرنے کا وقت نہیں ورنہ موضوع سے ہٹ جائیں گے. خیر, مصیبت کے وقت میں وتواصوا بالحق وتواصوا بالصبر, وہاں معلوم ہوتا ہے مومن کا, جب اس پر مصیبت پڑتی, جب کڑے مصائب پڑتے, جب اسے زندان کی صعوبتیں اٹھانی پڑتی, جب اسے کال کوٹھیوں میں رہنا پڑتا ہے, جب اسے زیر زمین زندانوں میں, جن زندانوں میں جناب ابراہیم بن مالک اشتر, جناب مسیب, جناب سلیمان بن سرد فضائی, جناب مختار ثقفی, ان سب کو رکھا گیا 20-20 گز نیچے تہخانوں میں, زمینوں کے اندر رکھا گیا, اور وہ کھانے پینے کو دیا جاتا تھا, اس کا الگ ایک, وہ مصیبتیں الگ تھیں ان کی, وہاں رکھا جاتا تھا, مگر وہ سب ایک دوسرے کو صبر کی تلقین کرتے تھے اور حق کے ساتھ وابستہ رہنے کی. حالانکہ اکثریت کیا تھی, اکثریت جو تھی وہ چھوڑ چکی تھی حق کا راستہ. اس لیے مثال بنایا پروردگار عالم نے جناب عیسیٰ کے حواریوں کو, مثال بنایا, یہ دیکھو انصار خدا کیسے ہوتے, کہ سارا معاشرہ ایک طرف تھا مگر وہ مخصوص افراد نے جناب عیسیٰ کا ساتھ نہ چھوڑا. یہ تو منصب ہے نا, ان کا ساتھ تو نہیں چھوڑا, جناب موسیٰ کے, جناب عیسیٰ کے ساتھ تو نہیں چھوڑا, جناب عیسیٰ کے ساتھ رہے. ایسی جناب موسیٰ, جناب یوشع بن نون ہو یا جناب ہارون ہو, ساتھ تو نہیں چھوڑا نا, چاہے فرعون کا دربار ہو, کوئی بھی معرکہ ہو, انہیں اس کی پرواہ نہیں تھی کہ ہم دو آدمی ہیں کہ چار آدمی ہیں کہ چھ آدمی ہیں, نہیں, بات یہ نہیں ہوتی, بات یہ ہوتی ہے کہ میں حق پر ہوں یا نہیں. اگر حق پر ہوں اکیلا ہوں, یہ یقین تو ہونا کہ میں حق پر ہوں کہ نہیں, پھر چاہے میں اکیلا ہوں, پوری دنیا میری مخالف ہو جائے, مجھے کوئی پرواہ نہیں ہونی چاہیے, حق پر ہوں, اس لیے ساری مشکلات آ رہی ہیں, اس لیے سارے مصائب آ رہے ہیں, اس لیے سب میرے دشمن بن رہے ہیں, کیونکہ میں حق پر ہوں. یقین بھی تو ہونا کہ حق پر ہوں, خالی کہنے سے نہیں, قول و فعل میں تضاد نہ ہو, حق پر ہے. تو جناب موسیٰ کے جو ساتھ ہیں, حتیٰ کہ جناب نوح, جناب لوط, جناب صالح کے ساتھ 7 آدمی 8 آدمی 10 آدمی, جناب نوح کے ساتھ کشتی میں سوار ہونے والے 37 آدمی, بس ان سب کو لیے ایک مثال دی قرآن نے, انہیں کہا انصار خدا, یعنی اتنے کڑے وقت میں انبیاء کا جو ساتھ دے, رسولہ کو جو ساتھ دے, اسے اللہ اپنی مدد کرنے والا قرار دیتا ہے کہ یہ میری مدد کرنے والے, یہ انصار خدا ہیں. حالانکہ جناب عیسیٰ یہ نہیں کہہ رہے کہ اللہ کے مددگار بنو, کہہ رہے اللہ کی راہ میں میری مدد کرو, اللہ کی راہ میں, مگر اللہ انہیں انصار خدا بنا کر تمام زمانے کے مومن کو دعوت دے رہا ہے کہ یا ایھا الذین آمنوا کونوا انصار اللہ, تم سب کے سب انصار خدا بن جاؤ, یعنی اگر تم میرے دین کی مدد کے لیے نکلو گے تو میں تمہیں وہی منصب دوں گا جو میں نے عیسیٰ کے حواریوں کو دیا تھا. ایک سلوات دے دیجیے, اتنی بلند آواز ایک سلوات کی نئے فرما دیجیے, آئیے. اب جو مطلب بیان کرنا چاہتے ہیں اس مطلب کے قریب لے کر آتے ہیں. یہ تو تھا مقدمہ, یوں سمجھے کہ خلاصہ مضمون کا, تاکہ جو پہلے 3 دن نہیں آئے تھے اس کو معلوم ہو جائے کہ انصار اللہ پہ ہماری بات ہو رہی ہے. سورہ حدید, سورہ حدید, حدید کے معنی ہیں لوہا, یہ گلشن حدید, وہاں بھی مومنین مجلسیں کر رہے ہیں نا, برپا ہوتی ہیں مجلسیں, مومنین رہتے ہیں. حدید یعنی لوہا, اسٹیل. سورہ حدید, کیوں اس سورہ کا نام حدید ہے, اس میں لوہے کے نزول کا ذکر ہے, لوہے کے پیدا ہونے کا ذکر نہیں, کان سے نکلنے کا ذکر نہیں ہے, نزول کا ذکر ہے. بہت بار آپ نے مطلب سنا ہوگا, مطلب کی تکرار تھوڑی کرنا چاہتا ہوں میں, تو کہیں اور آپ کو لے کر جانا چاہتا ہوں, لیکن ذرا سا گزرنا بڑا ضروری ہے اس مطلب سے, جب تک مطلب سے نہیں گزروں گا وہاں تک نہیں پہنچوں گا جہاں پہنچانا چاہتا ہوں. وانزلنا الحدید, اور ہم نے لوہے کو نازل کیا, پیدا نہیں کیا, اوپر سے جو چیز آئے اسے کہتے ہیں نزول, پانی آسمان سے ہم نے پانی کو برسایا, نازل کیا. معدنیات نازل نہیں ہوتی, معدنیات نکلتی ہیں, پہاڑوں سے نکلتی ہیں نا معدنیات, وہ عقیق ہو, مہنگا پتھر ہو, سونا ہو, چاندی, جو بھی نکلتا ہے سمندر سے نکلے گا یا پہاڑوں سے نکلے گا, نازل تھوڑی ہوگا. آسمان سے پانی نازل ہوا, یعنی بادلوں سے پانی نازل ہوا, یا ایک ہی جگہ فرمایا وانزلنا, وانزلنا الحديد ففيه بعث شديد ومنافع للناس, ہم نے لوہا نازل کیا, پیدا نہیں کیا, کان سے نہیں نکالا, حالانکہ کان سے نکلتا ہے لوہا, پتھروں سے نکلتا ہے لوہا, بس معلوم ہوا کہ کوئی لوہا ہے جو نازل ہوا ہے. یہ مطلب جو ہے یہ سنتے رہے ہیں آپ, لیکن سن لیجیے ایک بار اور, بس معلوم ہوا کہ کوئی لوہا نازل ہوا ہے جس کا ذکر ہے انزلنا الحدید, ہم نے لوہے کو نازل کیا. اور یہ لوہا کیسا رکھتی ہے, باس شدید, اور جنگ کے لیے اس میں شدید سامان ہے, جنگ کے لیے بڑا سخت اس میں سامان ہے. وہ منافع للناس, اور اس میں لوگوں کے لیے بڑے فائدے ہیں. یعنی اگر یوں کہہ دوں کہ یہ کوئی ایسا لوہا ہے کہ جو جنگ بھی جتوائے گا اور مال غنیمت بھی دلوائے گا. اب تو سمجھ میں آ گئی بات, ایک صلوات لگی محمد علی محمد. بس یہ وہ لوہا ہے کوئی, فی باس شدید, یا ابھی لے کر جا رہے ہیں آپ کو آہستہ آہستہ, آپ مشتبہ نہیں چھوڑیں گے, مطلب کو شک میں ڈال کے تھوڑی چھوڑیں گے, مشتبہ حالت میں نہیں چھوڑیں گے کہ کئی پہلو مطلب کے نکلتے ہو. نہیں, یہ تو ہم نے ایک جملہ کہا ہے مشتبہ, جان کے کہا ہے متشابہ جملہ, تاکہ بعد میں اس کی تفصیل میں جا سکے, سمجھ میں آ سکے بات جو ہم کہنا چاہ رہے ہیں. انزلنا الحدید فیہ باس شدید ومنافع للناس, لوگوں کے لیے فائدہ بھی بہت ہے اس میں, جنگ کا سامان بھی اس میں بڑا شدید ہے. ظاہری معنی بھی درست, باطنی معنی بھی درست. جو بھی لوہا نازل کیا, جتنے بھی ہتھیار دنیا میں بنتے بھی لوہے سے بنتے ہیں نا, جنگ کے لیے بھی لوہا کام آئے گا, اور بھی منافع دے گا, اور بھی منافع بنتے نہیں بنتے, اور بھی چیزیں بنتی نہیں بنتی لوہے سے. اسٹیل مل اتنی بڑی ہے, خالی بندوقیں تھوڑی بنا رہی ہے, پتہ نہیں کیا کیا بنا رہی ہے. یہ ہے ظاہری معنی, یہ بھی درست, یہ درست. کتنی بار آپ کی خدمت میں عرض کر چکے ہیں, یہ ظاہر ہو انیق و باطن ہو عمیق, میرے مولا کا فرمان ہے نا, یہ قرآن جس کا ظاہر بھی روشن اور باطن گہرا ہے. ظاہر ہو انیق و باطن ہو عمیق, باطن عمیق ہے, ظاہر روشن ہے, تو یہ ظاہر ہے جو روشن ہے, باطن کیا ہے؟ باطن وہی انزلنا. جب انسان باطن کو تلاش کرے گا تو انزلنا کے معنی کو تلاش کرے گا, کہ انزلنا کا معنی نازل ہونا ہے. انا انزلنا ہو فی لیلۃ القدر, اب سمجھ میں آ گئی بات. یہ نزلہ کا جو نزول کا جو مادہ ہے, اس کا معنی ہی اوپر سے نیچے آنا, اوپر سے نیچے آنا. ملائکہ نازل ہوتے ہیں, کتابیں نازل ہوتی ہیں, ایسے ہی ہے نا, قرآن نازل ہوا, جو چیز اوپر سے نیچے آئے اسے کہا جاتا ہے نزول. اسی لیے اچانک کوئی آ جائے, پسندیدہ ہو یا ناپسندیدہ ہو, کبھی تنزیہ طور پہ بھی کہتے ہیں یہ کہاں سے نازل ہو گئے, یعنی یہ کہاں سے آ گئے, یہ اشارہ نہیں, اوپر سے کہاں سے آ گئی ہے, ایسے ہی ہے نا. بس اب یہ باطنی معنی کی تلاش میں جب جائیں گے تو پہلے انزلنا کا معنی دیکھنا پڑے گا. انزلنا کا معنی اوپر سے نیچے آنا, لوہا اوپر سے نیچے نہیں آ رہا, لوہا تو نیچے سے بھی نکلتا ہے, زمین سے بھی نکلتا ہے, پہاڑوں سے, نکان سے, معدنیات ان کانوں سے بھی نکلتا ہے, سمندر سے بھی نکلتا ہے, اوپر سے نہیں آتا, نازل نہیں ہوتا. لیکن قرآن بتا رہا ہے کہ ایک لوہا ایسا ہے جو ہم نے اوپر سے بھیجا ہے. جب باطن میں جاؤ گے تو وہی بات ہے کہ اس لوہے کی بھی یہ خاصیت ہے کہ یہ جنگ میں بھی ناقابل شکست ہے, اور اس کی جنگوں کے نتیجے میں لوگوں کو فائدے بھی بہت حاصل ہوں گے. کیوں نازل کیا؟ نئی بات مکمل نہیں, اب آئیے آیت کو مکمل کرو, پھر بات بالکل واضح ہو جائے گی کہ کون سا لوہا, کیوں نازل کیا اس لوہے کو. وَانزَلْنَا الْحَدِيدَ فِيهِ بَأْسٌ شَدِيدٌ وَمَنَافِعُ لِلنَّاسِ وَلِيَعْلَمَ اللَّهُ مَنْ يَنصُرُهُ وَرُسُلَهُ بِالْغَيْبِ. اب دیکھیے جب یہ آیت مکمل ملا کر پڑھیں تو بات بالکل ایک دم صاف ہو کے آ گئی. ہم نے نازل کیا لوہے کو, اس میں سختی بھی ہے, شدت بھی ہے, طاقت بھی ہے, اور اس میں لوگوں کے لیے فائدہ بھی ہے. کیوں نازل کیا؟ وَلِيَعْلَمَ اللَّهُ, تاکہ اللہ جان لے. جان لے کیا مطلب؟ کیا اللہ کے پاس پہلے علم نہیں ہے؟ عالم ہے. تا ताकि पहचान लिया जाए, तुम्हें पहचानवा दिया जाए, छान फटक कर दी जाए। दावे करने वालों को मैदान अमल में अपनी बात को सच दिखाना, सच करके दिखाने वालों से अलग अलग कर दिया जाए। बोले या अल्लाह, क्या जान ले अल्लाह, मैं यंसुरहू, कौन है तुम में जो अल्लाह की मदद करेगा, वरसुलहू, और कौन है जो उसके रसूल की मदद करेगा, बिल हैब, यानी हैब पर ईमान रखते हुए अल्लाह की भी मदद करेगा, रसूल की भी मदद करेगा। अब आयत पूरी पढ़िए, कहां लोहा इसलिए नाजिल हुआ कि उसके जरिए से आजमाया जाए कि कौन अल्लाह की मदद करेगा, कौन रसूल की मदद करेगा। दुनिया भर के किसी लोहे में यह खासियत नहीं, बस ये जो कहा जा रहा है कि लोहा नाजिल किया, और इसलिए नाजिल किया देखा जाए कि कौन है तुम में जो गैब पर ईमान रखते हुए अल्लाह की मदद भी करेगा, रसूल की मदद भी करेगा। तो तलाश करो तारीख इस्लाम में कब कहां किसके लिए लोहा नाजिल हुआ। तो हदीस की बात नहीं जनाब, ये तो मुअर्रिखीन ने भी इतना लिखा है कि हां आवाज तो गूंजी थी, अब पता नहीं किसकी थी। किसी ने पीछे खड़े होकर पुकार के कह दिया होगा कि ला सैफ इल्ला ज़ुल्फ़िकार, ला फता इल्ला अली, बस ऐसे ही कोई तलवार नहीं का मतलब क्या हुआ, यानी ऐसा कोई लोहा नहीं जैसा अली के हाथ में है। क्यों नाजिल किया ये, ताकि जान लिया जाए ओहद के मैदान में कि कौन कौन अपने ईमान में सच्चा था, कौन गैब पर ईमान रखते हुए अल्लाह की मदद भी करेगा, अल्लाह के रसूल की मदद भी करेगा। इसलिए ज़ुल्फ़िकार नाजिल हुई कि सबको दिखा दिया गया था कि कमाल लोहे का नहीं है, कमाल ज़ुल्फ़िकार का नहीं है, कमाल बाजुओं का है। क्यों? इसलिए कि पहले 8 तलवारें टूटी हैं, अली ने मैदान नहीं छोड़ा, ये 8 तलवारें इसीलिए टूटी, इसीलिए अल्लाह दिखाना चाहता था कि अगर पहले ज़ुल्फ़िकार भेज देगा तो दुनिया कहती ज़ुल्फ़िकार का कमाल है। अली ने बगैर तलवार के लड़कर बताया कमाल ज़ुल्फ़िकार का नहीं, कमाल उन बाज़ुओं का है जिनके लिए लोहा नाज़िल हुआ समझ में आ गई बात? मैंने आयत पूरी पढ़ी ना, डंडी तो नहीं मारी, आखिर तक इसीलिए पढ़ी कि समझ में तो आए कि लोहे का जिक्र आ रहा है। वंजलन हदीदा फी है बासुन शदीद व मुनाफिउ लिन्नास वले यअलम अल्लाह, और इसलिए नाजिल किया ताकि अल्लाह जान ले अल्लाह कि वमन यंसुरहू, कौन अल्लाह की मदद करने वाला है और कौन उसके रसूलों की मदद करने वाला है, वो रसूलों को बिल गैब, गैब पर ईमान रखते हुए कौन है जो मदद करने वाला है। बस मालूम हो गया कि लोहा एक ही बार नाजिल हुआ, कब नाजिल हुआ, जब अल्लाह को ये पहचानवाना हुआ कि अल्लाह का मददगार कौन है, सिर्फ रसूल का नहीं अल्लाह का मददगार कौन है। गैब पर ईमान रखते हुए, कैसा गैब पर ईमान है, ऐसा गैब पर ईमान है कि तमाम पर्दे हटा भी दिए जाएं तो ईमान में मजीद कोई इजाफा होने वाला नहीं है। लो कुशफल गिता मा अज़दत तो यकीन, मेरे सामने से तमाम हिजाबात, तमाम पर्दों को हटा दो, जब भी मेरे ईमान में, मेरे यकीन में कोई मजीद इजाफा होने वाला, ऐसे वल्लाह है। ما شکک تو فی الحق مزعرے تو. میرے مولا کا فرمان ہے کہ خدا کی قسم اللہ کی قسم مجھے حق میں ذرا بھی شک نہیں ہوا, واللہ ما شکک تو فی الحق, مجھے حق میں کبھی شک نہیں ہوا اللہ کی قسم. جب معصوم قسم کھائے تو سمجھ لیں جیسے ہی ہے جیسے قرآن میں اللہ قسم کھا رہا ہے, لا اقسم بهذا البلد والتین والزیتون والضحا واللیل اذا سجا, ہے نا یہ سب اللہ نے قسمیں کھائی نا, والشمس وضحا, اللہ قسم کھائے تو پھر کیا مطلب ہوگا. بس اب یہاں بھی ایسی واللہ اللہ کی قسم علی قسم کھا رہا ہے, واللہ ما شکک تو فی الحق, مجھے حق میں ذرہ بھر شک نہیں ہوا کب سے, مذ ارے تو ہوں جب سے حق مجھے دکھایا گیا, جب سے حق مجھے دکھایا گیا. غور نہیں کیا آپ نے, مولا نے یہ نہیں فرمایا کہ مجھے حق میں کبھی شک نہیں ہوا جب سے حق مجھے بتایا گیا, جب سے حق مجھے پڑھایا گیا, جب سے حق مجھے سنایا گیا, جب سے حق مجھے لکھایا گیا, یہ نہیں کہا. قسم کھا کے مولا فرما رہے ہیں واللہ ما شکک تو فی الحق مجھ ارے تو, جب سے حق مجھے دکھایا گیا. اب میں نہیں جانتا یہ اشارہ کس طرف ہے, معصوم کا کلام ہے کہاں اشارہ ہے, شب معراج کی طرف اشارہ ہے یا اس سے بھی پہلے کا کوئی زمانہ ہے. ابھی آدم کی خلقت نہیں ہوئی جب کا زمانہ ہے, آدم کا پتلا بن رہا ہے جب کا زمانہ ہے, مجھے نہیں معلوم. لیکن مولا فرماتے ہیں مجھ ارے تو ہوں جب سے حق مجھے دکھایا گیا مجھے شک نہیں ہوا. کہاں دکھایا گیا, کب دکھایا گیا نہیں معلوم, لیکن ایسا ہے علی کا علم, اس طرح کا علم. بس ایک ہی بار اللہ نے لوہے کو نازل کیا, علی کے لیے ذوالفقار کو فخر بنا کے نازل نہیں کیا. ذوالفقار کا فخر یہ ہے کہ وہ علی کے ہاتھ میں آئے, کیونکہ علی جانتا ہے نا اس کے استعمال کو, اور کسی کے ہاتھ میں آ جاتی تو ذوالفقار بھی کسی عجائب خانے میں نئی کی نہیں رکھی ہوتی. نہیں پہنچے آپ, پہنچ جائیں گے انشاءاللہ, اور دو چار سال سنیں گے مجھے اگر زندہ رہے, میں زندہ رہا تو انشاءاللہ اس اشارہ تک پہنچ جایا کریں گے آپ کے کہاں کہاں نئی نئی تلواریں رکھی ہوئی ہیں. صلوات بھیجیے محمد آل محمد. بس یہ ہے اللہ کی مدد کرنے والا, جو اللہ کے دین کی مدد کرے اللہ اسے کہتا ہے کہ یہ میرا ناصر ہے, یہ میرا مدد کرنے والا ہے, یہ میرا مددگار ہے. یہ تو علی ہے, اس لیے علی کا مقام الگ. اس کے لیے ذوالفقار نازل کر کے بتایا کہ وہ انصار اللہ کے ساتھ علی کو شامل نہ کرنا, علی کی مدد کو میں نے اپنی مدد قرار دیا, علی کے ہاتھ کو اپنا ہاتھ قرار دیا, علی کی آنکھ کو اپنی آنکھ قرار دیا, علی تنہا علی کو میں نے اپنا لشکر قرار دیا, جند اللہ قرار دیا, تنہا علی کو میں نے اپنا لشکر قرار دے دیا. وہ علی کی نصرت کا انداز اور ہے. نہیں, انصار اللہ سے مراد جس پہ ہم بات کریں وہ کون ہے, وہ خود وہ جنہوں نے علی کی بھی نصرت کی ہے, وہ بھی انصار اللہ. یہی تو پڑھتے ہیں نا آپ زیارت وارثہ میں, السلام علیکم یا انصار امیر المومنین, یہ بھی جملہ ہے نا کہ امیر المومنین کے مدد کرنے والوں کو. جو امیر المومنین کی مدد کی وہ انصار اللہ ہیں کہ نہیں, پہلے طے ہو چکا جناب عیسیٰ کے حواریوں سے آگے بڑھ کر ہیں کہ نہیں ہیں, کسی طرح کے ہیں نا. تو بس یہ یاد رکھو, وہ جو میں نے شروع میں بات کہی نا کہ یہ ایک دوسرے کو صبر ضبط کی تلقین کرتے تھے مصیبتوں کے وقت میں, جب ایک دوسرے سے ملتے تھے نا, روشہ حجری کی ملاقات ہوئی میسم تمار سے, روشید حجری کی ملاقات ہو عمار یاسر سے, روشید حجری کی ملاقات ہو امیر مختار سے, ایک دوسرے سے لپٹتے تھے اور مبارک بادیں دیتے تھے ایک دوسرے کو, اور بتاتے تھے تمہارے بارے میں مولا نے یہ کہا ہے, وہ کہتے ہیں تمہیں بھی مبارک ہو تمہارے بارے میں یہ کہا ہے. تیسرا آدمی توبہ کرتا تھا, شرک علم غیب بتا رہے ہیں. اب وہاں سے گزرے میسم تمار, کہا کہ کیوں توبہ کر رہے ہو, کہا بھی بیٹھے تھے رشید حجری بیٹھے تھے, حجر بیٹھے تھے, فلاں فلاں بیٹھے تھے, اور ایسے ایسے خبریں سنا رہے تھے یہ ہوگا یہ ہوگا یہ ہوگا آگے کے زمانے میں, تو اس سے آگے بڑھ کے جناب میسم نے سنانا شروع کر دیا یہ بھی ہوگا یہ بھی ہوگا, کہ یہ بھی انہیں میں شامل ہے. ये भी उन्हीं में शामिल है। तो कैसे अंसार थे अली की गिनती के आप सोच भी नहीं सकते, क्योंकि पढ़ा नहीं जाता ना, अंदाज़ा भी नहीं लगा सकते कि अली के बाद अली के साथियों के साथ क्या सलूक किया गया, कैसा सलूक किया गया। जैसे आप जनाब बीसम तम्मार का अंजाम पढ़ेंगे ना, बिल्कुल बिल्कुल यही बेन ही यही कुछ किया गया था जनाब रुशैद हजरी के साथ। सहाबी रसूल हैं रुशैद हजरी, लेकिन अली के चाहने वाले। इसीलिए जमाना न मालूम क्यों असहाब को मुकैद कर देता है चंद हस्तियों में। अरे भाई असहाब का जिक्र करना तो करो ना, ये भी तो असहाब हैं। वाकई सहाबा को बुरा भला कहना बहुत बुरी बात है, मगर ये तो बताओ जो सहाबा को कत्ल कर दे, जो सहाबा की गर्दनें उड़ा दे, जो सहाबा के हाथ पैर काट डाले, जो सहाबा की जबानें खींच ले, कोई नहीं पूछता इन मुल्लाओं से कि उनकी सजा क्या होगी जिन्होंने सहाबा के हाथ पैर काटे, जिन्होंने सहाबा की जबानें खींची। क्यों? सहाबी तो है, मगर जुर्म यह है कि अली की मोहब्बत में बहुत आगे है, इसलिए उनका जिक्र नहीं किया जाता मस्जिदों से। मेरे तमाम भाई जो सुन रहे हैं, इसलिए उनको ये बता रहा हूं, मेरे अहले तसन्नुन भाई जो सुन रहे हैं उनको भी सुना रहा हूं, तो उनसे पूछें, उलमाए किराम से मुअद्दब पूछें, बाअदब पूछें कि ये भी तो सहाबा थे, अब्दुल्ला इब्ने मसूद भी तो सहाबी थे, तो पूछें, सवाल करें कि उनकी पुश्त में किसने गुलामी की मोहर लगाई थी 64 हिजरी में, किसने उन पर कोड़े बरसवाए थे। पूछें उनसे कि रुशैद हजरी अपने साथियों समेत जब कत्ल किए गए तो उम्मुल मोमिनीन ने क्या कहा था अमीर शाम को कि वाय हुदूद पर तूने ऐसे आबिद शब जिंदा, हजर इब्न अदी के बारे में, हजर इब्न अदी जब अपने साथियों के साथ शहीद किए गए, तूने ऐसे लोगों को जो रात रात भर इबादत करते थे, आबिद शब जिंदादार लोगों को तूने कत्ल कर डाला, और फिर तू ख्याल करता है, गुमान करता है कि तू इस्लाम पर है। यानी उम्मुल मोमिनीन तक चीख पड़ी थी, नाम नहीं ले रहा मगर सवाल छोड़ रहा हूं, पूछो ना कि जिन्होंने सहाबा को कत्ल किया, पूछो उनकी सजा क्या है। वो खताए इज्तिहादी हो गई, वो क्या हुई, खताए इज्तिहादी का नाम दे दिया जाए सहाबा के कत्ल को, जनाब अम्मार यासिर के कत्ल को। तो मेरे दोस्तों याद रखो, उसूल बता रहा हूं क्योंकि मेरे इल्म है, मेरे दूसरे अहबाब वो सब मेरी मजलिस सुनते हैं, उनको भी सुना रहा हूं। एक उसूल याद रखो, जिन सहाबा का जिक्र ना किया जाए तुम्हारे इसरार के बावजूद, जनाब अबू ज़र गफ़ारी का जिक्र नहीं किया जाएगा, जनाब सलमान फारसी का जिक्र नहीं किया जाएगा, जनाब मिकदाद का जिक्र नहीं किया जाएगा, अम्मार यासिर का जिक्र नहीं किया जाएगा, मीसम तम्मार का जिक्र नहीं किया जाएगा, रुशैद हजरी का जिक्र नहीं किया जाएगा, हजर इब्ने अदी का जिक्र नहीं किया जाएगा, यहां तक के जनाब मोहम्मद इब्ने अबी बकर उनका भी जिक्र नहीं किया जाएगा। क्यों नहीं किया जाता, पूछो। नाम ले दिया मैंने, जनाब मोहम्मद इब्ने अबी बकर का जिक्र क्यों नहीं करते, सहाबी भी है तो फिर बताना पड़ेगा ना कि किसने मारा, किसने शहीद किया, किसने कत्ल करके गधे की खाल में इनके लाशें को सी दिया था, जनाब मोहम्मद इब्ने अबी बकर क्यों नहीं बताते लोगों को। पूछो, सवाल करो अपने उलमा से कि सब सहाबा थे, क्यों इनका जिक्र नहीं होता। तो उसूल दे रहा हूं कि जिनका जिक्र नहीं होता अस्हाब रसूल का, उन सब का एक जुर्म मुश्तरक है। वो जुर्म क्या है, ये सब के सब गदीरे खून के दिल अब किए हुए कौल और करार पे पाबंद थे, हर जगह कहते थे कोई मौला नहीं है हमारा, हमारा मौला वही है जिसे रसूल बना कर गया है। इन सब का एक जो मेरे दोस्तों, नाराज मत हो मेरी बात पे, मैं तो सवाल दे रहा हूं आपको,
پوچھو ان علماء سے ان صحابہ کا ذکر کیوں نہیں کرتے ہو بھائی، اصحاب رسول ہیں اتنی بڑی تعداد میں، کتنے نام گنا دیے میں نے، اور نام گنا سکتا ہوں 100 کے قریب، عمرو ابن حمق خزائی کا نام بھی گنا سکتا ہوں، کتنے نام آتے چلے جائیں گے. جناب عبداللہ ابن عباس کا نام تو اس لیے کہیں کہیں لے لیا جاتا ہے کہ بنی عباس کو حکومت مل گئی تھی، اور یہ ظاہر ہے کہ عباس ابن عبد المطلب کے صاحبزادے تھے، اس لیے جناب عبداللہ ابن عباس کو قبول کر لیا جاتا ہے. کہ کیا کیا جائے، صدیوں میں ان کا نام رہ گیا، لیکن شاگردوں میں سے ایک شاگرد کا نام رہ گیا عبداللہ ابن عباس کا، کیوں نہیں ذکر کیا جاتا ان لوگوں کا؟ ان سب کا جرم ایک ہے، ان سب کا جرم مشترک ہے. وہ جرم کیا ہے؟ علی سے اپنی محبت اور عقیدت کا اظہار. کیونکہ جب یہ ذکر کریں گے تو بتایا جائے گا نا، سوانح حیات پڑھی جائے گی نا، تو پھر بتایا جائے گا کہ بھائی ہوا کیا، آخر میں کیا ہوا انجام؟ قتل. ارے صحابی رسول کو قتل کس نے کیا؟ اب کیا بتائیں کس نے کیا، اب کیا بتائیں کیوں کیا؟ انہیں تو امیر بنانے بھائی بزید ہیں یہ، جنہوں نے صحابہ کو قتل کیا، صحابہ پر ظلم و تشدد کیا. صحابہ کی بات کر رہا ہوں، یہ اہل بیت کی بات ہی نہیں کر رہا میں، اصحاب رسول کے ساتھ یہ ظلم ہوئے. اور خاموش پوچھئے نا کہ جناب محمد ابن ابی بکر کتنی عظیم ہستی ہیں، کس کے صاحبزادے ہیں، کس کے بھانجے ہیں. لیکن جناب محمد ابن ابی بکر وہ ہے جسے علی اپنا بیٹا کہہ رہا ہے، یہ میرا بیٹا ہے، یہ میرا بیٹا ہے. اگر ایک شہزادی سے حسین، ایک شہزادی کو حسین کے عقد میں دے رہے ہیں، تو دوسری شہزادی کو محمد ابن ابی بکر کے عقد میں دیا ہے. اور انہیں محمد ابن ابی بکر کے صاحبزادے ہم بتاتے ہیں آپ کو، آپ کی گاڑی تو وہیں رک جاتی ہے، سوئی اٹک جاتی ہے، ہم آگے تک بتاتے ہیں آپ کو. انہیں محمد ابن ابی بکر کے صاحبزادے قاسم ابن محمد ابن ابی بکر، اور اپنے دور کے فقیہ ترین انسان جناب قاسم ابن محمد ابن ابی بکر، اور انہیں کی صاحبزادی سے عقد ہوا ہے پانچویں امام کا. اب سمجھ میں آ رہی ہے ہماری بات؟ ہم نے حسب نسب تھوڑی دیکھا، ہم نے تو معیار اور میزان اس چیز کو بنایا کہ انصار اللہ کے پیمانے پہ کون اترتا ہے، کون اللہ کے دین کی مدد کرنے کے لیے میدان سے نکلتا ہے. تو پوچھے نا جناب محمد ابن بکر کا حشر کیا ہوا. تو پھر وہی حال ہو جائے گا محمد ابن قاسم، محمد بن قاسم والا حال تاریخ کا، کہ تاریخ یہ تو بتائے گی فاتح سندھ، سندھ کو باب الاسلام بنانے والے، انجام کیا ہوا؟ کیا اس کو چھوڑو، بچوں کو اتنی پڑھاتے ہیں سندھ فتح کیا، یہ نہیں بتاتے اس کے ساتھ ہوا کیا آخر میں، یہ بھی تو بتاؤ کہ پنجرے میں کس طرح اس کو حیوانوں کی طرح زنجیروں سے باندھ کے اونٹ پہ رکھ کے پنجرے میں جیسے جانور کو لے جاتے ہیں ایسے لے کر گئے تھے. جب دوسرے کی حکومت آئی تھی، ولید ابن عبد الملک کے بھائی سلمان کی حکومت آئی تھی، تو اسے بدلہ لینا تھا، اس نے ایسے بلایا تھا، زندان میں گل چھڑ گیا تھا دمشق کے. یہ محمد بن قاسم جس کا سال مناتے ہو، کہتے ہو فاتح سندھ، میری نظر میں تو اچھا آدمی تھا کیونکہ انجام بڑا برا ہوا، اچھا آدمی تھا. تو پھر وہی ہوگا کہ اگر ان کا ذکر کیا جائے تو بچے سوال کریں گے کہ ان کا انجام کیا ہوا. ان سب کا ایک جرم تھا، ایک جرم، یہ اصحاب رسول تھے، مگر جرم یہ تھا کہ یہ اطاعت رسول کر رہے تھے. وَلَيَعْلَمَ اللَّهُ مَنْ يَنْصُرُهُ وَرُسُلُهُ، اللہ یہ پہچاننا چاہتا ہے، الگ یعنی الگ الگ کرنا چاہتا ہے، جانتا تو ہے اللہ، الگ الگ کرنا چاہتا ہے کہ تمہیں کون ہے جو اللہ اور اس کے رسول کی مدد کرنے والوں میں شامل ہوتا ہے. تو کتنے لوگ تھے؟ چند، چند لوگ. ایک سلوات دیجیے گا. چند لوگ تھے، کہنا آسان ہے، میرا پڑھنا بھی آسان ہے، مگر عزیزوں یاد رکھنا ایک بات، ہر زمانے میں ایسا ماحول آتا ہے جب پر کھا جاتا ہے، جب اس آیت کے مصداق سامنے آتے ہیں، بولے یعلم اللہ من ینصرہ ورسلہ بالغیب، غیب پر ایمان رکھتے ہوئے، غیب ہے نا سب، جنت غیب، دوزخ غیب، اللہ غیب، امام زمانہ غیب، قبر کا سوال جواب
غیب جبھی تو ڈرتا ہے موت سے، جبھی تو ڈرتا ہے موت سے، چاہے باتیں کتنی کر لیں مگر ڈرتا تو ہے موت سے۔ غیب پر ایمان بڑی بات ہے نا، ڈرتا ہے۔ غیب پر ایمان کا تقاضا کیا تھا؟ کہتا غیب پر اگر ایمان ہوتا پھر کیوں ڈرتا؟ پھر مدد کرتا اللہ اور اس کے رسول کی۔ غیب پر ایمان کی علامت ہے، غیب پر ایمان ہے، اپنے امام پر ایمان ہے۔ مر بھی جاؤں گا، اور مرنا تو ہے ہی، مرنا تو ہے ہی، کہاں تک بچے گا، کہاں بھاگے گا؟ 90 سال کا ہو کے مرے گا، 100 سال کا ہو کے مرے گا، 150 سال کا ہو کے؟ مرنا تو ہے بھائی تجھے، میں ہوں یا آپ ہوں، مرنا تو ہے۔ ہمیشہ اس بات کی تکرار کرتا ہوں گا، مرنا ہے نا، کہاں تک فرار، کہاں تک؟ یہ آیت بتاتی ہے کہ نہیں، نصرت کرنے والے بنو دین خدا کی۔ کیا مطلب دین خدا کی؟ یعنی دین خدا کے نمائندے ہیں، رسول ہیں، امام ہیں، ان کی مدد کرنے والے بنو۔ ہر زمانے میں ایسا ماحول آتا ہے کہ چند لوگ رہ جاتے ہیں، بس ثابت قدم رہنے والے، اور ان کا بھی لوگ مذاق اڑا رہے تھے کہ پاگل، یہ دیکھو یہ امریکہ سے لڑیں گے بھائی، ایسے ہی ہے نا، میں غلط کہہ رہا ہوں؟ لو بھائی یہ لڑیں گے، بھائی امریکہ سے لڑیں گے، یہ ساری دنیا سے لڑیں گے، وہ یہودیوں نے پوری دنیا کو اپنے اس میں لیا ہوا ہے، یہ ان سے لڑیں گے، یہ اسرائیل کے خلاف نعرے لگانے والے کہاں سے آ گئے، ان کو پاگل ہو گئے یہ۔ اب تو غلط فہمی دور ہو جانی چاہیے نا، کہ وہ جو ثابت قدم تھے وہی آج میدان میں ہیں اور لڑ کر بتا رہے ہیں دنیا کو کہ بے وقوف ہم نہیں، بے وقوف تم تھے۔ خدا کا شکر ہے کہ اس وقت ہم نے ان شیطانوں کو شیطان کہا جب پوری دنیا کہتے ہوئے ڈرتی تھی، دوسرے تو دوسرے اپنے بھی کہتے ہوئے ڈرتے تھے نا، تھا نا، اس وقت کہا۔ تو ہر دور میں ایسا ماحول آتا ہے کہ باطل اتنا طاقتور ہوتا ہے کہ لوگ کہتے ہیں تو پاگل ہیں، یہ کیا کر رہے ہیں، یہ کیا کریں گے، یہ کر کیا لیں گے، یہ چند لوگ اتنی بڑی بڑی طاقتوں کا۔ تو اللہ نے کتنے ہی مقامات پر بتایا کہ نہیں بتایا، اگر عیسیٰ کے ساتھ 12 حواری تھے، 12 ثابت قدم رہے، قرآن نے انہیں انصار اللہ کہا یا نہیں کہا؟ اب اگر ساری دنیا کی طاقتیں اور حزب اللہ کی مختصر سی تعداد کا اوسط نکالو، ایوریج نکالو، تو کیا بنے گا؟ میں تو کہتا ہوں کہ عیسیٰ کے حواریوں سے بھی کم کی تعداد نکلے گی۔ ایوریج اس آبادی اور آج کی آبادی کا نکالیں تو اس آبادی کے مقابلے میں 12 بھی نہیں بنیں گے، اس آبادی کے مقابلے میں 7-8 نکلیں گے۔ لیکن بتایا انہوں نے کہ جن کا غیب پر ایمان ہے وہ ان طاقتوں سے نہیں ڈرتے، ان کی ذمہ داری ہے نصرت دین خدا۔ بھائی کا نعرہ دب گیا، مجھے اچھا نہیں لگا، اب لگائے وہ بھائی میرا نعرہ جو پہلا لگا رہا تھا، جس کی آواز دب گئی۔ اور مجھے شوق نہیں ہے، میں نعرے لگوا کے آپ کو وقت لینا نہیں چاہتا۔ لیکن مجھے اچھا نہیں لگتا کہ کوئی بہت جوش میں نعرہ لگائے ان کے اس کے وہ بھائی۔ خیر، سب مل کر مومنین کی صحت و سلامتی کے لیے صلوات بھیجیے محمد علی محمد۔ جزاک اللہ۔ بس اب نہ لگائیے گا، میں نے کہا وقت جو ہے وہ محدود ہوتا ہے، تو مجھے نعروں کا شوق نہیں ہے، میں نے لگوا کے آپ کا وقت لینا چاہتا، مگر بس دل یہ چاہتا ہے کہ جب نعرہ لگے اور کوئی لگائے بڑے جوش سے تو اس بیچارے کا حق تو ادا ہو جائے کرے نا، بس اتنی سی بات تھی، اور بات نہیں۔ ہاں یہ بات بات، اب اندازہ ہوا آپ کو کہ کیوں میں نے انصار اللہ کا ایک انتخاب کیا موضوع کا؟ اب پتہ چل رہا ہے کہ اگر وہ قیام نہ کرتے حزب اللہ کے لوگ، تو آج نہ عراق میں قیام ہو رہا ہوتا، نہ شام میں، نہ یمن میں۔ آپ کو نہیں اندازہ، میں ممبر پہ بیٹھا ہوں، جو خبر آپ کو دے رہا ہوں ابھی کی نہیں ہے، کچھ عرصے پہلے کی۔ آپ جانتے ہیں کہ یمن کے جو حوثی قبائل ہیں انہوں نے کس کی بیعت کی ہے؟ بیعت کی۔ آپ جانتے ہیں نا کہ ایک فرقہ ہے جس کا نام ہے زیدیہ، شیعہ نہیں ہے، شیعہ نہیں ہے،
दुनिया समझती है शिया है, धकेल दिया हमारी तरफ। चलो भाई ये तो बड़ी अच्छी बात है, उनको धकेला वो हमारी तरफ आ गए, खुद ही आ गए, उनकी समझ में आ गया कि जालिम कौन है मजलूम कौन है। हालांकि वो शिया से उनका कोई ताल्लुक नहीं था, लेकिन उनका ये अकीदा है कि इमाम वही होता है जो कयाम करे। इमाम कौन है? इमाम वो है जो कयाम करे, उनका अकीदा है सैदियों का, वरना इमाम नहीं अगर कयाम ना करे। इसीलिए वो जनाब जैद से फिर उनकी शाखें कट गई ना, जनाब जैद का ये अकीदा नहीं था। याद रखिएगा जनाब जैद तो हमारी तारीख के चंद जो हीरोज हैं ना उनमें से एक हीरो है, कहरमान। फारसी में बड़ा अच्छा लफ्ज है, उर्दू में इसका तर्जुमा नहीं बनता मुझसे, कहरमान है। उर्दू में इसका नेमुल बदल नहीं है, उर्दू में जो भी लफ्ज इस्तेमाल करेंगे उसका नेमुल बदल नहीं बनता है। कहरमान का चैम्पियन जिसको कहते हैं ना, किसी चीज़ का चैम्पियन, किसी खेल का चैम्पियन, अब उर्दू में महदूदियत है फारसी और अरबी के मुकाबले में, तो कहरमान है जनाब जैद हमारी तारीख का। जैसे मुख्तार जनाब जैद, शक में ना पड़ना कभी, जैसे लोग डाल देते नहीं जैद कोई इमायत हाजिर नहीं, तुम्हें क्या पता इमायत हाजिर थी कि नहीं थी। जब पढ़ो तारीखें खंगालो तो तुम्हें मालूम होगा कि जैद क्या है। लेकिन बाद में लोगों ने अकीदा बना लिया ना, अकीदा बना लिया, एक बार जैद ने कयाम किया, उसके बाद यहया बिन जैद ने कयाम किया, फिर हसन बिन यहया बिन जैद ने कयाम किया, लिहाजा इमाम वही है जो कयाम करे। तो जानते हो हौसियों ने किसकी बायत की? हसन नसरुल्ला की। यह था उस छोटी सी जंग का नतीजा कि उन्होंने हसन नसरुल्ला को कहा तू हमारा इमाम है क्योंकि तू कयाम कर रहा है। अब यह हसन नसरुल्ला की अजमत कि उसने कहा कि नहीं मैं इमाम नहीं हूं, मैं तो उसका गुलाम हूं छोटा सा जो मेरा भी इमाम। तो ये अंसारुल लब्बैक या हुसैन, लब्बैक या हुसैन, लब्बैक या हुसैन, लब्बैक या हुसैन। समझ में आ गया दोस्तों? क्यों इन मौजूआत को ढूंढ ढूंढ कर लाता हूं? ताकि मेरी ये जवान, मेरी ये मासूम बच्चे, मेरी माए बहनें जो आती हैं, जो अपने आगोश में बच्चों को लेकर आती हैं, फख्र इस पे है उन माओं को जिन माओं ने उन मुजाहिदीन को पाला है जो कुफर की कुवतों से टकरा रहे हैं। अब क्या करूं कि बस जहन में आ गया, पहले से सोच कर नहीं आया था, तो जिक्र करी दूं। कोई भी हो शजात और बहादुरी दिखाएगा तो भाई हमारे दिल में उसकी जगह है, और जब उसके माँ बाप भी शजात और बहादुरी का मुजाहरा करें। अगर यहाँ मेहरान छावनी पे या जो भी मेहरान हेडक्वार्टर पे जब हमला हुआ तो अगर शहीद होने वाला यासिर अब्बास था तो वो भी दिलेर माँ का दिलेर बेटा था ना, दिलेर माँ का, उसकी माँ के इंटरव्यू। तो फिर अगर एक दिलेर अटक का हो कैप्टन असफद यार, तो अब इंसाफ का तकाजा बताइए, एक एक अहले बैत का गुलाम होने के नाते मुझ पर लाजिम है कि नहीं कि अगर यासिर अब्बास को याद रखूँ तो उस जवान, उस खूबसूरत और कड़ियर जवान को भी तो याद रखूँ। फिर आप समझेंगे पता नहीं डिक्टेशन लेकर आ गया है मौलवी, और कई तो पूछते भी है मुझसे, लेकिन मेरा अलमिया यही है कि वो मुझसे रابطے भी करते तो मैं नहीं करता कि भैया वाकई के पक्के ही ना हो जाए, वैसे तो लोग कहते ही कहते हैं सच्चे ही ना हो जाए कि नहीं। हमारे दिल में अपने जवान बेटों की, हमारे बेटे हैं, हमारे फौजी कौन है, हमारे बेटे हैं या हमारे भाई हैं, हमारा खून है। अगर मैं इनके लिए दो लफ्ज नहीं बोलूंगा तो खयानत करूंगा। इसकी दिलेर माँ का इंटरव्यू मैंने सुना, इसके दिलेर बाप का इंटरव्यू मैंने सुना। सैयद ज्यादा है बेशक अहले सुन्नत, तो क्या फर्क पड़ता है, हमारा फौजी बेटा है ना, हमारा है ना, अपना है ना, कहीं और का तो नहीं है। तो अगर ऐसे जवान ना हो, ऐसे बेटे ना हो तो कौमें जिंदा नहीं रहती। इसलिए मैं ऐसी तकरीरें करता हूं कि अपने बच्चों को बुजदिली का दर्श ना देना, बहादुरी का दर्श देना, शजात का दर्श देना। ना जाने कब मैदान अमल आ जाए। इतनी सी हिजबुल्ला ने शाम में, यमन में, इराक में कितनी बड़ी मुकावमत पैदा कर दी, क्या सब बिलबिलाए गए बड़े बड़े शैतान के, क्या तो उल्टा गले पड़ गया सारा खेल। अब ना हिमायत करते बन रही है ना मुखालिफत करते। اب مخالفت کرے تو مصیبت کہ بنایا تو خود ہی ہے, حمایت کرے تو کہیں گے اچھا بھائی آپ تو بڑے دہشت گردوں کے مخالف تھے, حمایت کیوں کر رہے ہو؟ ماں اسلحہ کہاں سے آ رہا ہے ان کے پاس, ذرا یہ تو بتا دے کوئی مجھے, یہ داعش کے پاس اتنی بڑی تعداد میں اسلحہ کہاں سے آ رہا ہے, کون دے رہا ہے, کدھر سے آ رہا ہے؟ کوئی تو دے رہا ہوگا, تو ڈھونڈو نا, یہ بھی تو سوال کرو لوگوں سے کہ بھائی آ کہاں سے رہا ہے اسلحہ ان کے پاس, اتنی بڑی تعداد میں تو اتنی بڑی جنگ لڑ رہے ہیں. لیکن میں آپ کو بتا چکا کہ اطمینان رکھو, یہ صدی اپنی صدی ہے, بے فکر رہو, بے فکر, یہ صدی مومنین کی فتح کی صدی ہے, یہ اللہ کا وعدہ ہے, اطمینان کچھ نہیں بگاڑ سکتی, ساری دنیا کی طاقتیں مل کر بھی ہمارا کچھ نہیں بگاڑ سکتی, آثار نمودار ہوں گے. تو میں نے عرض کیا کہ 12 تھے نا, صرف لوگ کہتے تھے دیکھو معاذ اللہ کیسے لوگ ہیں, کیسے احمق لوگ ہیں, ہر زمانے میں یہی ہوتا رہا, بس ایسا ہی تو ماحول ہوگا, ختم کر دیا میں نے آپ کی زحمتوں کو آج, ایسا ہی تو ماحول تھا, ایسا ہی تو پروپیگنڈا تھا کہ حسین کے ساتھ صرف 72, کتنے, صرف 72 نہیں, میں کہتا ہوں کہ بہت تھے, ماحول ایسا تھا کہ 72 کو بھی نہیں ہونا چاہیے تھا حسین کے ساتھ. لیکن یہ حسین کا ہی کمال ہے کہ زمین نے تنابیں کھینچ لی, اور جہاں جہاں امام کا کوئی سچا ناصر تھا وہ کھینچ کر حسین کے قدموں میں آ گیا. سمجھ میں آ گئی بات؟ کہیں کا بھی تھا, آخر وقت تک حسین نے کوشش یہی کی کہ جنگ نہ ہو, جنگ نہ ہو, جنگ نہ ہو, اور اگر جنگ ہو ہی رہی ہے تو کوئی ایک چاہے یزید کے لشکر میں ہی کیوں نہ ہو, لیکن اگر دل میں ایمان کو ڈھونڈنے کی تڑپ ہے حسین اسے کھینچ کر نکال لے گا, تجھے جہنم میں نہیں جانے دوں گا. بھائی حسین کے ساتھ نہیں رہا نا, مدینہ کا تھوڑی ہے, مکے کا تھوڑی ہے, ہو بس نام سنا ہوا ہے کہ رسول کا بیٹا ہے, فاطمہ کا لال ہے, فوجی آدمی ہے, اسے کیا ڈیوٹی ہے, بھیج دیا گیا جاؤ, حسین ابن علی آ رہے راستے میں روک لو, اس نے اپنے 1000 سواروں کا سردار تھا, 1000 سوار لیے چل پڑا کہ راستے میں روکنا, دیکھتا چلا رہا ہے اتنی بار ہوئی ہوتی ہے, ختم ہو جائے گی, صلح ہوگی, بات چیت ہوگی, فوجی آدمی اسے کیا کرنا ہے کس چیز سے, اس کا ارادہ جنگ کرنے کا ہے ہی نہیں, پہلے دن سے جنگ کرنے کا نہیں ہے, وہ تو حکم پہ کہیں تھا کہیں بھیج دیا گیا جاؤ فلاں جگہ پوسٹنگ چلے جاؤ. لیکن ہوا یہ کہ راستے میں پانی ختم ہو گیا اس کے پورے لشکر کا, اور جب حسین سے آمنا سامنا ہوا تو پیاسا, یہ بھی لشکر بھی حیوان بھی سب پیاسا, سب پیاسا. حسین جانتا ہے کہ یہ میرا ناصر ہے, یہ مصداق ہے, السلام علیکم یا انصار ابی عبداللہ کا, اے حسین کے انصار تم پر ہمارا سلام ہو. زیارت وارثہ میں شامل ہے کہ نہیں ہے؟ اور شامل ہے نا, اور شامل ہے. لہذا جانتا ہے حسین پہلے دن سے, لیکن نہیں, جو ظاہری طور پہ واقعہ پیش آنا ہے اسی طرح سے ہوگا, حسین کے علم میں تو ہے, دیکھا پیاسا ہے, آ کے یہ نہیں کہا کہ میں آپ کو روکنے کا, فرزند رسول بہت پیاسا, میرے سپاہی بھی پیاسے ہیں. حسین مشکیزوں کے منہ کھلوا دیے, سیراب کرو, 1000 آدمیوں کو پانی پلانے کا مطلب اپنا ذخیرہ ختم ہو گیا نا, حیوانوں کو بھی سیراب کر رہا ہے حسین, حیوانوں کو جی بھر کے حیوانوں نے پیا, حتیٰ کہ کچھ انصار نے کہا بھی, مولا دبی زبان سے کہا, مولا بڑا لمبا راستہ ہے, طویل راستہ ہے, نہ معلوم پانی کہاں ملے گا کہاں نہیں ملے گا, یہ ہم کہا نہیں, پہلے ان کو سیراب کر دو پھر دیکھی جائے گی بعد, یہ پیاسے ہیں. جب یہ سیراب ہو چکے نا, اب حر نے اپنا مدعا بیان کیا, لیکن اب شرمندہ سا تو ہے نا, شرمندگی تو ہے نا, کیونکہ دیکھ رہا ہے کہ 1000 آدمیوں کو, ان کے گھوڑوں کو, حیوانوں کو, سب کو سیراب کیا ہے, اگر اونٹ ساتھ ہوں تو اونٹوں کو بھی سیراب کیا حسین, فرزند رسول میں مامور ہوں اس بات پر کیا آپ کا راستہ روکوں, جہاں آپ کو پاؤں وہاں روک. حسین اپنے گھوڑے پر بیٹھ چکے ہیں, کام ہو گیا, پانی پلا دیا پیاسوں کو, اب جانا ہے, رخ موڑ دیا حسین, مجھے تو جانا ہے, تیرے کہنے میں تھوڑے رکوں گا میں, آگے بڑھا, لشکر کا سردار ہے اور دلیر ہے, دلیر نہ ہوتا تو حسین کے لشکر میں آتا کیسے, بہادر ہے, شناخت کی بات ہے نا, معرفت, मासूम थोड़ी है, नबी थोड़ी है, पैगंबर थोड़ी है, आम इंसान है, गलतियां कर सकता है, करते कि नहीं करते हम और आप, ऐसे ही अहूर भी उतनी मारिफत थोड़ी रखता जितनी हर वक्त साथ रहने वाले रखते हैं। मारिफत तो पैदा होगी, बस ये आगे बढ़ा, इसकी ड्यूटी है। इसने लुजाम फरस में हाथ डाल दिया, जिसको आप आसान जबान में कह दें कि लगाम थाम हुसैन के घोड़े की, कहता फरजंद रसूल मैं मजबूर हूं, यहां से मैं आपको आगे नहीं जाने दूंगा। अब हुसैन गैज में आ गया, अली का बेटा, और गुस्से से देखा हुर की तरफ, छोड़ मेरे घोड़े की बांक, तेरी माँ तेरे मातम में बैठे, छोड़ दी। घबरा गया हुसैन के लहजा सुन के घबरा गया और कहता है कि फर्जंद रसूल आप तो मेरी माँ के बारे में ये कह सकते, मगर मैं कुछ नहीं, मैं सिवाय दुरूद और सलाम के कुछ नहीं कह सकता। इतना तो जानता है ना हूं कि ये फातिमा का लाल है, इंसाफ से बताओ बाकी कूफी और शामियों ने ये एहतराम किया? औलाद जहरा का किसी ने ऐसा एहतराम किया? नहीं किया ना, कहां किया कूफी और शामियों ने, ना हुसैन का ना जैनब का, किसका एहतराम? एक फर्क तो पता चल गया ना, भले या आलम अल्लाह मैं रसूल, अल्लाह अलग अलग करना चाहता है उन लोगों को जो अल्लाह की मदद करते हैं और अल्लाह के नुमाइंदों की मदद करते हैं, उनको अलग अलग करना चाहता है। एक एहतराम नजर आ गया, छोड़ हाथ जोड़, मैं सिवाय दुरूद सलाम के कुछ नहीं कह सकता फर्जंद रसूल, मगर मैं मुश्किल में हूं, मुझे मुश्किल से निकालिए, मैं क्या करूं, मैं सिपाही हूं, मैं सरदार हूं, मैं क्या करूं, मैं कहां जाऊं, मुझे यह ऑर्डर है। लिहाजा बातचीत के जरिए तय पाया कि नई सूरत हाल जब तक वाजह ना हो, रोशन ना हो, दरमियान का रास्ता इख्तियार कर दिया जाए। हुर ने भी कहा बेहतर यही है, बस ठीक है, अब जो आगे होगा फिर देखा जाएगा। अब मैं रास्ते के वाकयात को हज़्म करता हूँ, करबला पहुँच गए, वहाँ रुकना पड़ा, वो दो मुहर्रम को मैं पढ़ गया, पढ़ दिया मैंने आपके सामने कि रुकना पड़ा हुसैन को, वो मकाम आ गया, मंजिल आ गई, लश्कर पे लश्कर, हुर देख रहा है, सब कुछ देख रहा है, पुरानी खेमागाह को भी देखा, पांच मुहर्रम को खेमे बदलते हुए भी देखा, यानी खेमागाह को वहाँ से अलकमा से हटते हुए भी देखा, नई खेमागाह जहाँ मौजूद है वहाँ तक भी देखा, सब देख रहा है, और पेचोताप भी खा रहा है, सात को पानी बंद होते भी देखा, और एक एक सरदार से बात करता था, उर्जा की क्या हो रहा है भाई, फर्जंद रसूल है भाई, इसे लड़ोगे क्या, इसको कत्ल करोगे, ठीक है मुनाकशा होता है, इख्तलाफ होते हैं, पहले भी हुए, ये क्या होने जा रहा है, कुछ समझ में नहीं आ रहा। हुर को उम्मीद है आखिर तक कि कोई ना कोई रास्ता निकल आएगा, सुनो सफाई का ये अपनी जगह, और वो कोई हुर ये देख भी रहा है कि हुसैन जंग नहीं चाहते, जो खुतबे हैं हुसैन के वो ये बता रहे हैं कि तुम्हारी नजात चाहते, तुम्हें इस जुर्म में डालना नहीं चाहते, कि जो गुनाह तुम करना चाहते हो, कत्ल हुसैन का बोझ अपने सरों पर लेना चाहते हो, ये हुसैन नहीं देना चाहते तुम्हें, हुज्जत तमाम कर रहे हैं, हुसैन देख रहा है, हुर देख रहा है। आखिर शब आशूर आ गई, देखा कि मुज़ाकरात के सारे रास्ते बंद हो गए, आखिरी बात भी बंद हो गई, अब क्या किया जाए, फिर भी पहुंचा हुर उमर साहब के खेमे में, ऑफिसर साहब क्या कोई सुलह का रास्ता नहीं, कोई ऐसा रास्ता नहीं कि जंग ना हो, कहा कि नहीं अब सुलह के रास्ते बंद हो गए, अब तो जंग होगी। और फिर कहता है वाकई जंग होगी, तू सही कह रहा है, वाकई जंग होगी हुसैन से, कहा कि हाँ, और होर एक बात तुझे बता दूं, ये जंग कोई मामूली जंग नहीं है, ये जो तुझे मुख्तसर सा लश्कर नजर आ रहा है ना 72 का, ये हाशमी है, मैं जानता हूं बनी हाशमी को, इन्हें 72 ना 70-72 ना समझना, इनमें का एक एक जब तक हमारे ला तादाद न गिरा देगा ना घोड़ों से, इस मैदान को लाशों से पाट देगा, उस वक्त तक ये खत्म होने वाले नहीं। इन हाशमियों की लड़ाई मैंने देखी, हाशमियों की जंगें मैंने देखी, अब ये निकल आया, जर्द चेहरा हो चुका, खून खुश्क हो चुका है, खौफ चेहरे पे खौफ फैल रहा। भाई ने देखकर कहा क्या हुआ हुर, किसी लड़ाई में तेरा ये हाल नहीं देखा, हाथ पकड़ा भाई का, आज रहा मेरे साथ, खेमे से बाहर लेकर निकला। ख्याल हुसैनी के जरा नजदीक हुआ, कहता सुन जरा इन आवाजों को, क्या आवाजें आ रही हैं, मासूम बच्चे चिल्ला रहे हैं, अलताश हाय प्यास हाय प्यास हाय प्यास, किसकी आवाज है बता, क्या ये उसी हुसैन के बच्चे नहीं जिसने तुझे और मुझे सैराब किया था, मेरे लश्कर को सैराब किया था, मेरे जानवरों को तेरे जानवरों को पानी पिलाया था, क्या ये रसूल का बेटा नहीं है, इसके बच्चे प्यास से तड़प रहे। जो बहादुर होता है ना वो गैरतमंद भी होता है, भाई भी हुर का भाई है, क्या फैसला कर रहा है, क्या सोच रहा है, मेरी कुछ समझ में नहीं आ रहा, एक तरफ जन्नत है एक तरफ दोजख है, हुसैन की तरफ जाता हूँ कत्ल कर दिया जाऊंगा, मगर शाफे महशर तो है ना रसूल का बेटा, इधर रहता हूँ कत्ल हुसैन में शरीक होता हूँ, तो कौन सी इबादत बचाएगी दोजख में जाने से। भाई कहता है इत्मीनान रख मैं तेरे साथ हूँ, जो फैसला करेगा। जल्दी से अपने हथियार उठाए, बेटे को बुलाकर कहता है देख मैं उधर जा रहा हूँ जन्नत वालों की तरफ, उसका राही हूँ उस तरफ का, मारा तो जाऊँगा मगर जन्नत का राही हूँ, अब तू फैसला कर ले मेरे साथ उस तरफ चलेगा या इनके साथ रह के जहन्नम में जाना पसंद करेगा। बेटे ने कहा बाबा कैसी बातें कर रहा है, मैं तेरा बेटा हूँ, मैं तेरे साथ हूँ, गुलाम भी साथ हो गया। चारों निकले हुसैन के लश्कर की तरफ जा रहे हैं, सुबह करीब है जब ये लश्कर निकला है, सुबह होने वाली है या हो चुकी है जब इच्छा। अब मुझे बताइए कि उस हजारों के लश्कर को छोड़कर आना मौत की तरफ आना, पढ़ना सुनना आसान है, अजादारों कभी गौर करना इस बात पे, सोचना और निकल क्या। और ये भी नहीं कि मैदान छोड़कर जा रहे कि भाई नहीं लगते ना इनकी तरफ ना उनकी, गैर जानबदारी वाली बात नहीं है, या इधर या उधर, जानता है हुर, शऊर है उनको, अगर हमेशा जिंदा रहना है तो इज्जत की मौत को गले से लगा लो, हुर जानता है ये मसला। अमामा उतारा, हाथ बंधवा दी, हाथ बांध मेरे भाई से कहा हाथ बांध, मुजरिम हूं कहीं ना समझे कि मैं जंग के इरादे से आया, मेरे हाथ बांध चल। और उधर हुसैन इंतजार कर रहे हैं कि बस अब आने वाला है मेरा मेहमान। जब हुर को आते देखा, भाई को आते देखा, बेटे को आते देखा, गुलाम को आते देखा, अब्बास जाओ, अली अकबर जाओ, आगे जाकर इस्तेमाल करो, देखो हुर आ रहा है, एहतराम से लाओ, दोस्त बन के आ रहा है, दुश्मन बनकर नहीं आ रहा। बस इतना सुनना था, अंसारे हुसैनी दौड़ पड़े, अब्बास को आते देखा हुर घबरा गया, चिल्ला कर कहता है फरजंदे बूतराब लड़ने के इरादे से नहीं आ रहा, देखिए मेरे हाथ बंधे हुए, मेरे हाथ बंधे, मैं लड़ने के इरादे से नहीं आ रहा, मैं तो मुजरिम हूँ, मैं तो गुनाहगार हूँ, बस मुझे इतनी इजाज़त दे दीजिए कि मैं फरजंदे रसूल की बारगाह में पहुँच जाऊँ। अब्बास ने मुजदा सुनाया, मेरे मौला ने तेरे लिए ही तो भेजा है, हाथ खोलना चाहे अंसारे हुसैनी ने मना कर दिया, नहीं मेरे हाथ ना खोल। जब खेमागाह के करीब हुआ तो जानुओं के बल चलना शुरू, जानुओं के बल चलता हुआ बारगाह हुसैनी में पहुंचा, सर रख दिया कदमों पे, इस तरह बिलक बिलक कर रो रहा है जैसे कोई छोटा सा बच्चा अपनी माँ से मुद्दतों बाद मिले, मुद्दतों से बिछड़ा हो, फूट फूट कर रो रहा। हुसैन ने भी रोने दिया हुर को, हुसैन जानते हैं कि हुर के आंसुओं में इसकी गलती बह गई, रोता रहा, हिचकियां बन गई हुर, और फिर हुर कहता है मौला मेरा गुनाह माफ हो जाएगा, ये बच्चों की अलतश की सदाई मेरे बेटा, काश मैंने आपका रास्ता न रोका होगा, मौला मैं लाइल्म था, मौला मैं जाहिल था, क्या मेरी गलती माफ हो जाएगी। करीम इब्ने करीम हुसैन ने सर उठाया, सीने से लगा के दुआ दी, जा और मैंने भी माफ किया, मेरे अल्लाह ने भी माफ कर दिया, माफी मांग ली ना तूने, हमने माफ कर दिया। जंग शुरू हुई, हुर का गुलाम गया शहीद हुआ, भाई गया शहीद हुआ, बेटे को भेजा, पहले बेटे को भेजा ताकि मेरे बाद तेरे कदम न डगमगा जाए। बेटे के कदम तो नहीं डगमगाए, मगर जब बेटा गिरा है ना जख्मी होकर और उसने आवाज दिए बाबा मेरी खबर ले, तो हुर के कदम जरूर डगमगा जाए। यही हकीकत है, हकीकत है। जवान बेटे का दाव कोई इतना आसान तो नहीं होता ना। अपने बेटे की आवाज सुनकर चिल्ला कर कहा हमने मेरे लाल में आ रहा हूं, मेरे लाल में आ रहा हूं, मेरे बच्चे में आ रहा हूं। इधर फुर दौड़ा उधर हुसैन ने चिल्ला कर कहा अब्बा चलिए रोको रोको फुर को, खबरदार मैदान में जाने ना पाए हो, जवान बेटे का लाशा है। इतना जुमला ही काफी है आपके रोने में। हुसैन खुद गया उनके बेटे के लाश को उठा कर लाया, जब ये शहीद आने आया खुद गया, जख्मों से चूर होकर गिरा, आवाज की मौला गुलाम की खबर ले, हुसैन उनके हुसैन ने अपनी अबा की जेब से एक रुमाल निकाला, हुर के जख्म पे, सर के जख्म पे बांध दिया। कहते हैं कि ये रुमाल दुख्तर रसूल के अपने हाथ का बनाया हुआ था। बस ये रुमाल सर पे बंधा, हुर ने सुकून से इत्मीनान से आंखें बंद कर दी। अब हुर को कोई परवाह नहीं, الذين ظلموا أياما قلبيا